श्रोताको समक्ष फेरि पनि मुक्तिको मा कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मा।
मित्र, प्रभु येशु ख्रिष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, तपाईँहरूलाई थाहै छ कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन होसेको पुस्तकबाट गरिरहेका छौँ। अनि म यो पनि आशा गर्दछु कि तपाईँ सबै यस बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै आत्मिक लाभहरू प्राप्त गरिरहनु भएको छ। त मित्र, आज पनि हामी परमेश्वरको वचन अध्ययन होसे 11 र 12 अध्यायबाट देख्न गइरहेका छौँ। परमेश्वर आज पनि हामीलाई यस अध्ययनबाट विशेष कुरा सिकाउन गइरहनु भएको छ। त आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको यो सुन्दर वचन अध्ययनलाई आरम्भ गरौँ। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा बडो आशा र विश्वाससँग आएका छौँ कि तपाईँ हामीलाई तपाईँको वचनबाट सिकाउनुहुनेछ, तपाईँको वचनको रहस्य खुलाइदिनुहुनेछ, हाम्रो खाली हृदय तपाईँको वचनले भरपूर गरिदिनुहुनेछ र हामीलाई आत्मिक रूपमा आशिषित तुल्याउनुहुनेछ। प्रभुजी, तपाईँ हामी प्रत्येकलाई बुझ्ने ज्ञान र बुद्धि दिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझिकन त्यसलाई आफ्नो जीवनमा लागू गरिकन तपाईँ प्रभुलाई महिमा गर्न सकेका हौ। प्रत्येक मित्रहरूलाई तपाईँको सामर्थ्य हातमा राख्न चाहन्छु, उनीहरूलाई पनि नाम नाम गरेर आशिष दिनुहोस्। यदि कुनै दुःखमा, निराशमा अनि अशान्तिमा छन् भने प्रभु तिनीहरूलाई आफ्नो शान्ति, आफ्नो आनन्द, आफ्नो हर्ष र चङ्गाई दिनुहोस्। तिनीहरूको जीवनलाई, परिवारलाई, पेसाहरूमा आशिष दिनुहोस्। आजको यो वचन अध्ययनलाई तपाईँको सामर्थ्य हातमा सुम्पन्न चाहन्छु, यसबाट पनि तपाईँ आफ्नो महिमा, आदर र सम्मान लिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको मधुर उच्च नाममा माग्दछु, आमेन। मित्र, मैले अहिले भर्खरै भनिसकेको छु कि आज हामी होसे 11 र 12 अध्यायबाट वचन अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ इसरायल निश्चय नै दण्डित गरिनेछ, तर परमेश्वरले त्यसलाई त्याग्नुहुने छैन। अमित्र, 11 अध्यायले नयाँ नोटको अर्थात् नयाँ विवरणको खोल्दछ। यस पोइन्टसम्म मुख्य जोड चाहिँ परमेश्वरका जनका अनज्ञाकारितामाथि रहेको थियो, तर अहिले नयाँ कुरामाथि जोड दिइएको छ, त्यो हो परमेश्वरको प्रेम। ओ, यो कति अद्भुत कुरा छ। होसे 11 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, जब इसरायल बालक थियो तब मैले त्यसलाई प्रेम गरे र मिश्र देशबाट मैले मेरो छोरालाई बोलाए। यो पद प्राथमिक रूपमा इसरायल राष्ट्रको बारेमा बताउँदछ। यसको बारेमा त्यहाँ कुनै प्रश्न छैन। यसले इसरायल राष्ट्र र परमेश्वर बीच घनिष्ठ सम्बन्धको प्रकट गर्दछ। भावमा परमेश्वर भनिरहनु भएको छ, राष्ट्रको रूपमा इसरायल मेरो छोरा थियो र मैले मिश्रबाट त्यसलाई बाहिर निकाली ल्याए। तिनीहरूलाई मिश्रबाट यसकारण बाहिर निकाली ल्याइन किनभने तिनीहरू ती अद्भुत, सुन्दर, असल मानिसहरू थिए जसले मलाई सेवा गरिरहेका थिए। तिनीहरूले मलाई सेवा गरिरहेका थिएनन्, तिनीहरू वास्तवमा मूर्ति पूजामा थिए। तिनीहरूको गुण, योग्यता, खुबी वा तिनीहरूको श्रेष्ठताको कारणले मैले तिनीहरूलाई मिश्रबाट बाहिर निकाली ल्याइन। तिनीहरूसँग यस्ता कुनै कुराहरू बिल्कुलै थिएनन्। मैले यसकारण तिनीहरूलाई मिश्रबाट बाहिर निकाली ल्याए किनभने मैले तिनीहरूलाई प्रेम गरे। मेरो मित्र, यही नै कारण उहाँले तपाईँ र मलाई उद्धार गर्नुभयो, मुक्ति दिनुभयो। प्रेम उद्धारको आधार होइन, तर यो उद्धारको कारक हो। उद्धार वा छुटकारा हामीसँग ख्रिस्टमा छ, यस तथ्यमा कि उहाँ मानव जातिको निम्ति मर्नु हुने थियो। परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो। अमित्र, प्रेम उद्धारको, मुक्तिको कारक हो। परमेश्वर भन्नुहुन्छ, जब इसरायल बालक थियो तब मैले त्यसलाई प्रेम गरे, मैले यसकारण उसलाई मिश्रबाट निकाली ल्याइन किनभने त्यो योग्य थियो वा किनभने त्यसले असल कामहरू गरेथे। तर यस कारणले निकाली ल्याए किनभने मैले त्यसलाई प्रेम गरे। मत्तीले आफ्नो सुसमाचारमा यस पदलाई प्रभु येशूको निम्ति लागू गरे। मत्ती 2:15 अनुसार यो एक उदाहरण हो कि कसरी पुरानो नियमको कथनसँग भविष्यको निम्ति पनि लागू हुन सक्छ। त्यो बालक केटा बालक जो बेतलेममा जन्मनु भएको थियो उसलाई यी मानिसहरूसँग समान बनाइनु भएको छ। उहाँ इसरायली हुनुहुन्छ वा यहुदी हुनुहुन्छ। सामरी स्त्रीले यसको बारेमा राम्ररी जानेकी थिइन्। जब उहाँ इनार निर्न वा त्यहाँ इनार निर नजिक आउनुभयो तिनले उहाँलाई भनिन्, युहन्ना 4:9 तपाईँ यहुदी भएर पनि म एउटी सामरी स्त्रीबाट कसरी पानी पिउन माग्नुहुन्छ? किनभने यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। परमेश्वरले उहाँलाई यस संसारमा मर्न पठाउनुभयो र प्रभु येशू आउनुभयो र उहाँले आफै स्वयंलाई आफ्ना जातिहरूसँग यहुदीहरूसँग समान बनाउनुभयो, पहिचान गर्नुभयो। जब उहाँ बालक बच्चा हुनुहुन्थ्यो उहाँलाई सुरक्षाको निम्ति मिश्रमा लगिएको थियो। तर त्यो समय आयो जब परमेश्वरले उहाँलाई सुरक्षाको स्थानबाट उहाँको आफ्नै मुलुक खतराको स्थानमा बोलाउनुभयो। उहाँले परमेश्वरको प्रेमलाई प्रदर्शन गर्न क्रुसमा मर्नुभयो र त्यो छुटकारा वा उद्धारको प्रदान गर्नुभयो ताकि मानिससँग धार्मिक आदर हुन सकोस् जुनमा उसका पापहरूको क्षमा दिन सकिन्दथे। उहाँले आफ्ना जातिसँग आफैलाई पहिचान गर्नुभयो, समान बनाउनुभयो। उहाँले मानवतासँग एक समान बनाउनुभयो र उहाँ तपाईँ र मसँग एक समान बनाउनुभयो वा पहिचान गर्नुभयो। युहन्ना 3:16 भनिएको छ, किनभने परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्र दिनुभयो, जसले उहाँमा विश्वास गर्दछ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। अनि 11:2 यस प्रकार लेखिएको छ, जति जति मैले तिनीहरूलाई बोलाएँ त्यति त्यति तिनीहरू मबाट टाढा भए। तिनीहरूले बाल देवताहरूलाई बलि चढाउँदै रहे र खोपिएका मूर्तिहरूका निम्ति धूप बाल्दै रहे। परमेश्वरले त्यस मुलुकबाट कनानीहरू र अन्य जातिहरूलाई यस कारण निकाल्नु भएको थियो किनभने तिनीहरूले बाल देवताहरूलाई र अन्य देवताहरूलाई पूजा गर्थे। तर जब यहुदीहरू त्यस मुलुकमा प्रवेश गरे तिनीहरू पनि बाल देवतातिर र अन्य खोपिएका प्रतिमाहरूको पूजा आराधनातिर फर्के। अनि 3 हामी पढ्दछौ, तापनि एप्राइमलाई हिँड्न सिकाउने त मनै थिए, मैले तिनीहरूलाई काखमा बोके तर मैले तिनीहरूलाई निको पारे भनी तिनीहरूले जानेनन्। परमेश्वरले इसरायललाई धेरै विभिन्न तरिकामा विभिन्न क्षेत्रहरूमा आशिष दिनुभए थियो तर तिनीहरूले यसको बारेमा बिल्कुलै जानेनन्। अनि 4 हामी पढ्छौ, मैले तिनीहरूलाई मायाको डोरी प्रेमको बन्धनले बाँधेर डोर्याए, तिनीहरूका कानबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउनसम्म म झुकेँ। ओ परमेश्वर तिनीहरूप्रति कति धेरै दयालु अनुग्रही अनि प्रेमिलो हुनुहुन्थ्यो, उहाँले तिनीहरूप्रति गर्नुभएको तमाम उपकारको भलाइको याद दिलाइरहनु भएको छ किनभने इसरायलले उहाँलाई बिल्कुलै त्यागे थियो, उहाँको भलाइपनको प्रेमको भुले थियो। ओ आज हामी पनि कति सजिलै उहाँलाई भुल्छौँ इसरायलीहरू जस्तै। अनि 5 हामी पढ्छौँ, तिनीहरू मिश्र देशमा फर्केर जानेछन् औ असुर नै तिनीहरूको राजा हुनेछन् किनभने म कहाँ फर्कन तिनीहरूले अस्वीकार गरे। इसरायल जीवित र सत्य परमेश्वर कहाँ आउनको सट्टामा सहायताको निम्ति मिश्रतिर गयो। तब यो कुरा पत्ता लगाए कि मिश्र तिनीहरूको शत्रु थियो, मित्र थिएन। त्यसपछि इसरायल सहायताको निम्ति असुर कहाँ गयो तर परमेश्वरले भन्नुभयो, म असुरलाई तिनीहरूका राजा बनाउन गइरहेको छु अनि मित्र असुरमा नै परमेश्वरले तिनीहरूलाई अर्थात् इसरायलीहरूलाई कैद वा बन्धुवामा पठाउनुभयो। अनि छ र सात पदमा हामी पढ्छौं, तरवार तिनीहरूका शहरहरूका विरूद्धमा चल्नेछ र तिनका मूल ढोकाका बारहरूलाई भत्काइदिनेछ र तिनीहरूका आफ्नै युक्तिको कारणले गर्दा तिनीहरू नाश हुनेछन्। मेरो प्रजा मबाट फर्किजाने संकल्प गर्दछ, यसकारण तिनीहरू जुवामुनि पर्नलाई नियुक्त भएका छन् र कसैले त्यो हटाउने छैन। मेरो प्रजा मबाट फर्किजाने संकल्प गर्दछन्, यो ब्याकस्लाइडिङ हो, सत्य विश्वासबाट वा परमेश्वरबाट पछि हटिजाने कुरा हो। यसको मतलब परमेश्वरलाई सुन्न इन्कार गर्नु हो वा उहाँका आउन इन्कार वा अस्वीकार गर्नु हो। अनि आठ र नौ पदमा हामी पढ्छौं, ए प्राइम, म तँलाई कसरी छोडिदिऊ? ए इसरायल, म तँलाई कसरी दुश्मनको हातमा सुम्पिदिऊ? म तँलाई कसरी आत्मा जस्तै तुल्याउ? म तँसित कसरी सबयमसँग झैं व्यवहार गरौं? मेरो हृदय व्याकुल भइरहेको छ, दयाले मेरो मन पग्लिरहेको छ, म मेरो प्रचण्ड रिस प्रयोग गर्ने छैन, म एप्राइमलाई फेरि सर्वनाश गर्ने छैन, किनभने म परमेश्वर हुँ, मानिस होइन, तिमीहरूका बीचमा म पवित्र छु, म नाश गर्न आउने छैन। मित्र, यो शोकाकुल लाञ्छन हो, यो यस्तो देखिन्दछ कि मानौ परमेश्वर यहाँ दोधार वा अन्यलतामा हुनुहुन्छ। उहाँको कुरा सुन्नुहोस्, ए प्राइम, म तँलाई कसरी छोडिदिऊ? उहाँ तिनीहरूलाई छोड्न त्याग्न चाहनुहुन्न, परमेश्वर तिनीहरूलाई प्रेम गर्नुहुन्छ, तर तिनीहरूका पापको कारण परमेश्वरले तिनीहरूलाई दण्ड दिनै पर्छ। ए इसरायल, म तँलाई कसरी दुश्मनको हातमा सुम्पिदिऊ? मेरो मित्र, परमेश्वरसँग तपाईँलाई बचाउने कुनै अर्को बाटो वा उपाय छैन, सिर्फ ख्रिस्टको मृत्युद्वारा बाहेक। तपाईँ सोच्नुहोला, तपाईँसँग दुई वा तीन विभिन्न बाटाहरू छन्, तर परमेश्वरसँग खालि एउटै मात्र बाटो छ। जबकि उहाँ तेह्र अध्याय चार पदमा भन्नुहुन्छ, म बाहेक अर्को कुनै उद्धारक छैन, तपाईँले उहाँलाई सुन्दामै उक्तम होला। तपाईँ र म उद्धार गर्ने काममा छैनौ, तर उहाँ त्यस काममा हुनुहुन्छ। म कसरी तँलाई आत्मा जस्तै तुल्याउँ? म तँसित कसरी सबयमसँग झैं व्यवहार गरौं? आत्मा र सबयम तलबेसीका सहरहरू थिए जुन परमेश्वरले सदोम र गमोरासँग दण्ड दिनुभएको थियो। परमेश्वर इसरायललाई भनिरहनु भएको छ, म तँलाई त्यसरी दण्ड दिन कति पनि मन पराउँदिन, तर पनि परमेश्वरले तिनीहरूलाई दण्ड दिनु परेको थियो। अनि आज त्यो एक निर्जन उजाड स्थानको रूपमा पसरिरहेको छ। मेरो हृदय व्याकुल भइरहेको छ, दयाले मेरो मन पग्लिरहेको छ, म मेरो प्रचण्ड रिस प्रयोग गर्ने छुइनँ। अर्को शब्दमा, इसरायलले खास पाउने योग्य दण्डको आधा भाग पनि पाएन। किनभने परमेश्वर भन्नुहुन्छ, म फेरि एप्राइमलाई सर्वनाश गर्ने छुइनँ। उहाँले तिनीहरूलाई छुटकारा दिन इरादा गर्नुहुन्छ, संकल्प गर्नुहुन्छ, र यी मानिसहरूलाई त्यस मुलुकमा कुनै दिन राख्न चाहनुहुन्छ। त्यस मुलुकमा तिनीहरूको वर्तमान फर्किआउने कुरा यसको कुनै अनि कति पनि परिपूर्णता होइन। आज त्यस मुलुकमा जुन स्थिति घटिघरि रहेको छ वा जुन स्थितिले स्थान लिइरहेको छ, त्यसको लागि परमेश्वरलाई दोष नदेऊ, तर परमेश्वरले तिनीहरूलाई त्यस मुलुकमा वापस राख्नुहुनेछ। उहाँले किन त्यो गर्नुहुनेछ? खालि एक कारणको लागि, किनभने म परमेश्वर हुँ, मानिस होइन, तिमीहरूको बीचमा म पवित्र छु, किनभने म परमेश्वर हुँ, यही नै कारण। अनि दसदेखि बाह्र पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, तिनीहरूले सिंहजै गर्जनुहुने परमप्रभुलाई पछ्याउने छन्, उहाँका बालकहरू थरथर काम्दै पश्चिमबाट आउने छन्, तिनीहरू मिश्र देशदेखि चराझै बेगसित र असुरको देशदेखि ढुकुरझै आउनेछन्, औ म तिनीहरूलाई आफ्ना आफ्नै घरमा बसाल्नेछु, परमप्रभु भन्नुहुन्छ। एप्राइमले झुट र इसरायलका घरानाले छलले मलाई घेर्दछ, औ यहुदा चाहिँ पवित्र र विश्वासयोग्य परमेश्वरको सामने अझसम्म स्थिर छैन। यी शास्त्र खण्डबाट हामी यो कुरा थाहा पाउँछौं कि परमेश्वरले तिनीहरूले बिल्कुललाई पूर्ण रूपमा त्याग्नु भएको छैन, तर तिनीहरूको निम्ति उहाँको अझै महान योजना र उद्देश्य छ, र तिनीहरू परमेश्वरको अगुवाईमा उहाँका र प्रतिज्ञाको मुलुकमा वापस फर्किआउनेछन्। यद्यपि परमेश्वरले तिनीहरूका पापको निम्ति दण्ड दिनुभए तापनि, त्यसपछि होसे 12 अध्यायतिर पनि हामी प्रवेश गरौं। होसे 12 अध्यायले निरन्तर इसरायलको विरुद्ध दण्डको परमेश्वरको कथनको जारी राख्दछ। 12 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, एप्राइमले बतास चराउँछ, त्यसले सारा दिन पूर्वीय बतासलाई खेद्छ, त्यसले निरन्तर झुट र हिंसा बढाउँछ, तिनीहरूले असुरसित करार बाँध्छन् र मिश्रमा तेल बोकेर लैजान्छन्। एप्राइमले बतास चराउँछ, त्यसले सारा दिन पूर्वीय बतासलाई खेद्दछ। यो चाहिँ पूर्वीय हावा बतासको संकेत हो, जुन ज्वलित दाहक वा आगो जस्तै तापमान भएको अरबियन मरुभूमिमा आउँछ र त्यस मुलुकभरि भन्दछ। परमेश्वर भनिरहनु भएको छ, म असुरीहरूलाई त्यस मुलुकमा पूर्वीय बतास जस्तै आउन दिनेछु। अनि 2-4 पदमा भनिएको छ, यहुदासित पनि परमप्रभुको विवाद छ र याकुबलाई त्यसको चाल अनुसार उहाँले दण्ड दिनुहुनेछ, त्यसको काम अनुसार उहाँले त्यसलाई बदला दिनुहुनेछ। गर्भमा नै याकुबले आफ्नो दाजुको कुर्कुच्चा समात्यो र जवान भएपछि परमेश्वरसित त्यसले लडन्त गर्यो, दूतसित त्यसले लडन्त गर्यो र त्यो विजयी भयो। त्यो रोयो र तिनीसित बिन्ती गर्यो, त्यसले बेतेलमा परमेश्वरलाई भेट्यो र त्यहाँ त्योसित बोल्नुभयो। धेरै मानिसहरूले प्रश्न सोध्छन् कि किन परमेश्वरले यसको अर्थात् याकुबले आफ्नो दाई एसाउको कुर्कुच्चा समातेको कुराको आफ्नो वचनमा राख्नुभयो। यो कुराको नोट गर्न चाखलाग्दो कुरा छ कि आज मेडिसिन र मनोविज्ञानले भनेको छ कि सम्भवत मानिसको जीवनको सबभन्दा महत्वपूर्ण अवधि त्यो हो जब ऊ गर्भमा हुन्छ, किनभने गर्भमा चरित्र आचरण साथै मानव शरीरको रचना हुँदछ। यो सानो केटा याकुब गर्भमा नै केही कुरा प्रकट गर्न आरम्भ गरे थियो। उसले यो कुराको प्रकट गर्यो कि ऊ जेठा बन्न चाहन्थे। मलाई थाहा छैन यो भन्नुभन्दा अलावा कसरी यसको वर्णन गरौं, त्यो कुरा आरम्भदेखि नै उसको हृदयमा थियो। याकुब आफ्नो जन्ममा लडाई लड्यो र पछिबाट परमेश्वरले उसलाई आज्ञाकारितामा ल्याउन पेनियलमा उससँग कुस्ती लड्नु परेको थियो, ताकि उहाँले उसलाई आशिष दिन सक्नुहुने थियो। अनि 4 पदको पहिलो खण्डमा भनिएको छ, दूतसित त्यसले लडन्त गर्यो र त्यो विजय भयो। कसरी उसले जित्यो वा विजय गर्यो? के उनी असल लडाकु वा कुस्तीवाला थिए? याकुब कुनै पहलमान वा कुस्तीवाला थिएनन्। परमेश्वरले उसलाई पछार्नु भएको थियो, तर उसले जित्यो। कसरी उसले जित्यो? आत्मा समर्पण गरेर। मित्र, तपाईँ परमेश्वरसँग कुस्ती लड्न सक्नुहुन्छ, तर तपाईँ कहिले पनि उहाँलाई जित्नु हुने छैन जबसम्म तपाईँ उहाँका आत्मसमर्पण गर्नुहुन्न। अनि 5 पदमा भनिएको छ, परमप्रभु सेनाहरूका परमेश्वरले त्यसको सम्झना हुनुहुन्छ। परमप्रभु सेनाहरूका परमेश्वर नै त्यसको सम्झना हुनुहुन्छ। मित्र, यो नाम यहोवा वा परमप्रभु त्यो नाम हो जुन परमेश्वरले इसरायललाई सम्झना वा स्मृतिको रूपमा दिनुभएको थियो। उहाँले भन्नुभयो, तिमीहरू सधैँ मलाई मेरो नामद्वारा जान्नेछौ, म यहोवा हुँ, स्वयम्भू र जीवित परमेश्वर हुँ। मित्र, हामीलाई परमेश्वरको याद दिलाइन मूर्तिहरूको वा प्रतिमाहरूको आवश्यकता छैन। उहाँका नामले नै उहाँको चरित्र वा स्वभावको व्यक्त गर्दछ। भनिएको छ 6 पदमा, यसै कारण त आफ्नो परमेश्वरतिर फर्के, कृपा र न्याय कायम राख र निरन्तर आफ्ना परमेश्वरको बाटो हेर। 7 पदमा भनिएको छ, त्यो एक व्यापारी हो जसको हातमा छली तराजु छ, त्यसलाई अत्याचार असल लाग्छ। यसले व्यापारमा बेइमानदारिताको बताउँदछ। त्यो कुनै एक कुरा हो जुनको परमेश्वर स्वीकृत गर्नुहुन्न। अनि आठ पदमा हामी पढ्छौ, एप्रामले भन्छ, निश्चय म धनी भएको छु, मैले धन प्राप्त गरेको छु, तर त्यसको सारा धन सम्पत्तिले पनि त्यसको दोष हटाउने छैन। अर्को शब्दमा एप्रामले विचार गर्यो कि त्यसले पैसाले आफ्नो बाटोको किन्न सक्थे, आफ्नो उद्धारको किन्न सक्थे। त्यसले आफ्नो पैसा बेइमानदारीपूर्वक बनाए थियो, तर उसले सोच्यो कि त्यो परमेश्वरद्वारा आशिषित भइरहेका थिए। अनि एघार पदमा हामी पढ्छौ, यदि गिलातमा अधर्म भए तिनीहरू निश्चय नाश हुनेछन्, गिलातमा तिनीहरू साँढेहरूको बलि गर्छन् भने तिनीहरूका वेदीहरू खेतमा हलोका सियोहरूमा ढुङ्गाको रास जस्तै हुनेछ। मित्र, गिलात त्यो स्थान थियो जहाँ घाउलाई चोटलाई निको गर्न चङ्गाई गर्न मलम हुनुपर्ने थियो, तर गिलात पापको स्थान थियो। अनि चौध पदमा हामी पढ्छौं, एप्रामले उहाँलाई साह्रै रिस उठायो, यसै कारण त्यसले बगाएको रगतको दोष त्यही माथि रहिरहनेछ र त्यसका परमप्रभुले त्यसको दोष त्यही माथि खन्याइदिनुहुनेछ। यसै कारण त्यसले बगाएको रगतको दोष त्यही माथि रहिरहनेछ। उसको रगत उसकै आफ्नो शिरमा रहनेछ, किनकि त्यो दोषी छ र मृत्युदण्डको योग्य छ। रगत अति नै अधिक रूपमा बगाएका थिए र उसको पापको दोष उसमाथि रहिरह्यो। मित्र, इसरायल परमेश्वरबाट तर्की गए थियो, त्यसकारण उहाँले तिनीहरूलाई निश्चय नै दण्ड दिनै पर्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दियो।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो, कार्यक्रम मुक्तिको मार, TWR पोस्ट बक्स नम्बर 32 बुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittv@twr.in।
पिरतियो धरतीमा आँसुले जीवनलाई ढाक्छ, माया पिरतियो धरतीमा आँसुले जीवनलाई ढाक्छ, आफ्नो आत्मालाई बचाउन खोज्दा फुल झै बहिनी झर्छ, सम्झ है यो जीवनलाई आकाशको बादल जस्तो, बतासले उडाई लाने, क्षणभरमा बिलाई जाने, कसरी सम्हाली राख्ने है, कसरी सम्हाली राख्ने है।